यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा डाक्टर खेमलाल देवकोटा विजयी। पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध मतदान र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिको नेकपा एमालेद्वारा भर्त्सना। सर्वोच्च अदालतद्वारा सांसद नरहेका 7 मन्त्रीलाई काम नगर्न र गर्न नदिन अन्तरिम आदेश। जनताको जीवन रक्षाका लागि कुनै कमी हुन नदिन सरकारलाई नेकपा एमालेको सुझाव। नेपाली कांग्रेसद्वारा कोरोना संक्रमितको उपचार लगायतका विषयमा सरकारको ध्यान आकर्षण। नेपालमा आज 8,305 जनामा कोरोना भाइरसको संक्रमण। आज थप 6,543 जना संक्रमण मुक्त। संक्रमणबाट थप 190 जनाको मृत्यु। र गाजा क्षेत्रमा जारी आक्रमण रोक्न इजरायललाई अमेरिकी राष्ट्रपतिको आग्रह। राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गर्नुभएको छ। नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश 2078 र COVID-19 संकट व्यवस्थापन अध्यादेश 2078 जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डाक्टर खेमलाल देवकोटा विजयी हुनुभएको छ। आज भएको मतदानमा डाक्टर देवकोटाले 5,088 र नेकपा एमालेका रामबहादुर थापाले 4,014 मत प्राप्त गर्नुभयो। यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्ण बहादुर तामाङले 132 मत भार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले सांसद नरहेका 7 मन्त्रीलाई काम नगर्न र गर्न नदिनु भनी अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोप बहादुर आयमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह, श्रम मन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कामकाज गर्नबाट रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो। संविधानको धारा 78 अनुसार एक पटकलाई बढ़ीमा 6 महिना मात्र मन्त्री हुन सक्ने भए पनि संसद सदस्य नभई पुनः नियुक्ति गराउनु संविधान विपरीत भएको सर्वोच्चले उल्लेख गरेको छ। संसद सदस्य नरहेका व्यक्तिलाई दोहोर्याएर मन्त्री बनाउनु संविधान विपरीत भएको भन्दै अधिवक्ता विराज थापा र अधिवक्ता कपिल देव ढकालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। नेकपा एमाले स्थायी कमिटी बैठकले सरकारलाई जनताको जीवन रक्षाका लागि कुनै कमी हुन नदिन सुझाव दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड महामारीको बढ़दो प्रकोप र यसका विरूद्ध सरकारले गरिरहेका प्रयासहरूबारे बैठकलाई जानकारी गराउनु भएको बैठकपछि प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो।
भइरहेका प्रयासहरू, खास गरेर पछिल्लो संक्रमण जुन अत्यन्त खतरनाक ढंगले अगाडि बढ़ेको छ, त्यसको विरूद्ध सरकारले गरिरहेका कामहरूको बारेमा बैठक लागि जानकारी दिनुभयो। कसरी हामी लड़िरहेका छौं, कुन ढंगका तयारीहरू गरिरहेका छौं भनेर र बैठकले मूलत तीनवटा सुझावहरू दिएको छ। पहिलो, भ्याक्सिन लगायत अन्य आवश्यक वस्तुहरूको लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न र ती चीजहरूको शीघ्र आपूर्तिका लागि चाहिँ थप पहल गर्न। दोस्रो, एकीकृत ढंगले यो स्वास्थ्य प्रणालीलाई अगाडि लैजान जरूरी छ। संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरूका सबै कामहरूमा एउटा समन्वयको जरूरी भएको हुनाले आवश्यक पर्दा नयाँ कानूनी व्यवस्था गरेर भए पनि र नयाँ संरचना बनाएर भए पनि एकदमै प्रभावकारी ढंगले लड्न र जनताको जीवन रक्षाका लागि चाहिँ कुनै पनि कसर, कुनै पनि कमी रहन नदिन, त्यस ढंगले कदम चाल्न सुझाव दिएको छ।
बैठकले सरकारका प्रयास सकारात्मक रहेको निष्कर्ष निकाल्दै कोविड महामारीका विरूद्ध बाह्य सहयोग जुटाउन अक्सिजन अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीहरूको कुनै कमी हुन नदिन एकीकृत ढंगले कोविड विरूद्ध लड्नका लागि आवश्यक व्यवस्था गर्न सुझाव दिएको प्रवक्ता गेवालीले बताउनुभयो। बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद योग नारायण यादवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धांजलि अर्पण गरेको छ। नेपाली कांग्रेसले कोविड 19 संक्रमण रोकथाम, खोपको व्यवस्था, संक्रमितको उपचार लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमंत्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर 15 बुधे ज्ञापन पत्र बुझाउँदै ध्यान आकर्षण गराउनु भएको हो। सभापति देउवाले सबै नेपालीलाई कोरोना विरूद्धको खोप दिन, अक्सिजन अभाव हुन नदिन र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन माग गर्नुभएको छ। ज्ञापन पत्र मार्फत सभापति देउवाले सबै नाकाहरूमा पीसीआर परीक्षणको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन र खोप खरिद लगायतमा देखिएका अनियमितता छानबिन गर्न पनि प्रधानमन्त्री ओलीको ध्यान आकर्षण गराउनुभयो। ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले अहोरात प्रयत्न गरिरहेको र भ्रष्टाचार भएको भन्ने कुरा निराधार भएको बताउनु भएको कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले कांग्रेसले ज्ञापन पत्र मार्फत दिएको सुझाव सरकारले ग्रहण गर्ने बताउनुभयो। सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउबा, महामन्त्री पूर्ण बहादुर खड्का, सहमहामन्त्री प्रकाश शरण महत, नेता रामशरण महत लगायत प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ। उहाँले प्रधानमन्त्री ओलीलाई आज सिंहदरबार स्थित कार्यकक्षमा भेट गर्नुभएको हो। भेटमा दुई देशबीचको आपसी सम्बन्ध, मुख्यतया कोविड 19 विरूद्धको लड़ाईमा परस्पर सहयोगको आदान प्रदान बारेमा छलफल भएको थियो। त्यसक्रममा प्रधानमन्त्री ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले नेपाली जनताको लागि कोरोना खोप उपलब्ध गराउन समेत अनुरोध गर्नुभएको थियो। आज देशभर थप 8,305 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 21,695 नमूनाको पीसीआर परीक्षण गर्दा 8,227 जना र 392 नमूनाको एन्टीजेन परीक्षण गर्दा 78 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाण्डुमा 2,600, ललितपुरमा 403 र भक्तपुरमा 229 सहित काठमाण्डु उपत्यकामा 3,232 जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 4,88,645 पुगेको छ। आज 6,543 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुने दर 75.1% रहेको छ। आज थप 190 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या 5,847 पुगेको छ। हाल देशभर 1,15,852 जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये 1,748 जना आईसीयूमा र 492 जनाको भेन्टिलेटरमा उपचार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल 44 जिल्लामा 500 भन्दा बढ़ी र 14 जिल्लामा 200 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित उपचाररत छन्। चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालमा कोरोना भाइरस संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड, अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री सहयोग गरेको र 30 मेट्रिक टन लिक्विड अक्सिजन आज लासाबाट नेपाल प्रस्थान गरेको लासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। स्वास्थ्य सहयोग सामग्री भोलि रातिसम्म खासा पुग्ने महावाणिज्य दूत नवराज ढकालले जानकारी दिनुभयो। लिक्विड अक्सिजनबाट 40 केजी क्षमताका 6,000 लिक्विड भर्न सकिनेछ। तिब्बत सरकारले 200 थान आईसीयू बेड, 5 थान भेन्टिलेटर र 10 थान कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो। स्वास्थ्य सामग्री बोकेका कार्गो स्थल मार्गबाट नेपाल ल्याउन कुनै रोकआउट नहुने तिब्बत सरकारले जनाएको महावाणिज्य दूतावासले बताएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ। उहाँले आज दिनुभएको सन्देशमा यस दिवसले लैंगिक लगायत सबै प्रकारका सामाजिक सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ। नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशन डीएलएले कोविड 19 महामारीले जनजीवन नै संकटग्रस्त भई संयौले ज्यान गुमाउनु परेको अवस्थामा संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक र खाद्य सम्बन्धी हकलाई निर्वाध रूपमा उपभोगका लागि अविलम्ब व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। डीएलएका महासचिव लक्ष्मी दाहाल रावलले आज वक्तव्य मार्फत स्वास्थ्य संकटकाल घोषणा गरी आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीको रोकथाम नियन्त्रण तथा उपचारमा केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभयो। सम्पूर्ण नागरिकलाई कोरोना विरूद्धको खोपको लागि यथाशीघ्र उचित व्यवस्था मिलाउन अस्थायी अस्पतालको समेत निर्माण गरी कोरोना संक्रमितको उपचारका लागि व्यवस्था मिलाउन तथा अस्पतालमा अक्सिजन भेन्टिलेटर खोप तथा आवश्यक औषधिको सहजताको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नु पनि विज्ञप्ति मार्फत आग्रह गरिएको छ। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो। यसमा पाइने कार्बोहाइड्रेट प्रोटिन फ्याट भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
अब बाँकी समाचार। बेलैमा सावधानी नअपनाउँदा तनहुमा कोविडको प्रकोप फैलिरहेको छ। दैनिक संयौंको संख्यामा संक्रमितहरू थपिन थालेपछि त्यहाँका स्थानीय तह र नागरिकहरू सचेत बन्न थालेका छन्। तनहुँ संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
पछिल्लो केही दिन यता तनहुमा नयाँ भेरिएन्ट सहितको कोविड 19बाट संक्रमितहरूको संख्या बढ़न थालेको छ भने ज्यान गुमाउनेहरूको संख्यामा समेत दैनिक वृद्धि भएको छ। जिल्लामा यसरी संक्रमितहरू बढ़दै जानुमा प्रमुख कारण भने निषेधाज्ञामा समेत हुने विवाह व्रतबन्ध र शोक सभाहरू भएको पाइन्छ। जिल्लाको घिरिङ गाउँपालिकामा एक ठाउँमा नै ठूलो संख्यामा संक्रमितहरू थपिएपछि यस्ता कार्यक्रमहरूलाई व्यवस्थित बनाउन निगरानी समूह नै गठन गरिएको छ। गाउँपालिकाका अध्यक्ष रणबहादुर राणा:
हामीले त अब वडा स्तरीय रूपमा कोविड नियन्त्रण तथा व्यवस्थापन समिति चाहिँ गठन गरेर उहाँहरू मार्फत स्वास्थ्यकर्मी मार्फत सुरक्षाकर्मी मार्फत अलिक टार्गेट गरेका छौँ। स्वास्थ्यको मापदण्डहरू चाहिँ अपनाउनु पर्ने भन्ने खालको जारी छ।
घिरिङसँगै रिसिङमा संक्रमितहरू बढ़न सक्ने भन्दै विवाह लगायत मानिसहरूको जमघट हुने क्रियाकलापहरू पूर्ण रूपमा निषेध गरिएको छ। यस्ता क्रियाकलापहरूसँगै छिमेकी मुलुकबाट आउनेहरू होम क्वारेन्टाइनमा रहेको हुँदा संक्रमण फैलन नपाओस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल।
जोखिम सबै ठाउँमा नै छ, त्यसैले अब यो थपमा फैलियो संक्रमण विस्तारमा होस् भन्नको लागि हामीले यो निर्णय गरेका हौ।
दैनिक दोब्बर तेब्बर गुणामा संक्रमितहरू बढ़िरहँदा स्वास्थ्य कार्यालय तनहुँले भने संक्रमण केही समयमै नै घट्ने दावी गर्दै आएको छ। मृतकको संख्या बढ़दै जाँदा नागरिकहरू सचेत बन्न थालेको भन्दै स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले स्वास्थ्यको मापदण्ड पालन गर्नु नै महामारी नियन्त्रणको प्रमुख आधार भएको बताउनुभयो। संक्रमितहरूको संख्या अब घट्दै जाने दावी गर्नुभएका अधिकारीले स्वास्थ्यका मापदण्ड भने पूर्ण रूपमा पालना गर्नुपर्ने बताउनुहुन्छ। समयमै क्वारेन्टाइन सहितको संरचना निर्माण नहुनु र कोरोनालाई सामान्य सम्झनुले महामारी विकराल बन्दै गएको हो। यो समयमा प्रत्येक नागरिकले सचेतना अपनाएर कोविड महामारी न्यूनीकरणका लागि भूमिका खेल्नु जरूरी देखिन्छ। अशोक विश्वकर्मा तनहुँ।
राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नेपाल भारत सीमानाका नजिकै प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको छ। आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका छ कठहवामा सशस्त्र प्रहरीको गोली लागि स्थानीय 22 वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको घटनाको अनुगमन गरी विवरण माग गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धी रूपमा व्यवस्थापन गरिएको जनाएको छ। नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक अतिरिक्त रकम लिएको विभिन्न संचार माध्यममा आए पनि एयरलाइन्सले विज्ञप्ति निकालेर भारतीय यात्रुहरूलाई बढ़ी भाडा नलिएको स्पष्ट पारेको हो। धनुषा जिल्लामा कोरोना संक्रमणको दर वृद्धि भइरहेको अवस्थामा स्थानीय तहको भूमिका प्रभावकारी हुन सकेको छैन। कोरोनाको पहिलो लहरमा स्थानीय तहले गरेको काम सराहनीय रहे पनि दोस्रो लहरमा जनताको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकार थप सक्रिय रहन आवश्यक देखिएको बताउँदै जनकपुरस्थित हाम्रा संवाददाता अजय कुमार झाले पठाएको यो रिपोर्ट।
कोरोना संक्रमणको दर धनुषा जिल्लामा दिनदिनै बढे पनि जनताको सबैभन्दा नजिकको सरकारको भूमिका सन्तोषजनक रहेको छैन। यसको प्रभावकारी रोकथाम गर्नका लागि कस्तो प्रयास गर्नुभएको छ भन्ने जिज्ञासामा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतो,
आइसोलेसन 15 दिनको तयारी गरेका छौँ र क्वारेन्टाइन पनि हामीले तयार गरेका छौँ। चेतना औषधिका कुराहरू र अक्सिजनको व्यवस्थाहरू इत्यादि लगायत औषधिहरू।
नेपाल भारतको सीमासँग जोडिएको नगराइन नगरपालिकाका नगर प्रमुख परमेश्वर यादव,
हल्का स्तरको 15 बेडको तयार प्रक्रिया मिलाउनलाई देरी लाग्छ नि। जति साधन छ त्यतिमै हामीले काम गर्नु पर्यो। अब ठुलो ठुलो साधन त हाम्रो पासमा छैन।
चार साता अगाडि नै धनुषाका प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरूले बैठक गरे पनि हालसम्म स्थानीय तहको प्रभावकारी भूमिका देखिएको छैन। धनुषाका प्रमुख जिल्लाधिकारी बन्धु प्रसाद बास्तोला,
सबैले महसुस गरेको कुरा हो जति सोभन्दा पहिलो लहरमा कोरोनाको पहिलो लहरमा स्थानीय तहले अत्यन्तै निर्णायक भूमिका निर्वाह गरेका थिए। उनीहरूले नै क्वारेन्टाइन सञ्चालन गरेका थिए, आइसोलेसन सञ्चालन गरेका थिए, उपचारको व्यवस्था गरेका थिए, सबै व्यवस्था उनीहरूले गरेका थिए। त्यसपछि अलिकति स्थानीय तहको भूमिका त्यति उल्लेख्य रूपमा चाहिँ बढेको अवस्था छैन। स्थानीय तहका सम्पूर्ण प्रमुखहरू छन्, दुईटा बैठक गऱ्यौँ। सुरुको बैठकले हामीले सबैले आइसोलेसन बेडहरू तयार गर्ने र सबैले चाहिँ यो चाहिँ कन्ट्याक्ट ट्रेसिङका कामहरू सुरु गर्ने खालको निर्णय गर्यौँ भने दोस्रोमा चाहिँ हामीले अक्सिजन सिलिन्डरहरू र चाहिँ अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने र स्वास्थ्य कर्मीको व्यवस्थापन गर्ने भन्ने खालको निर्णय गर्यौँ। पछिल्लो चाहिँ प्रगति चाहिँ केही सन्तोषजनक छ।
कोरोना महामारी नियन्त्रण एवं चारमा तीनैवटा सरकारको अधिकतम सक्रियताको अपेक्षा आम जनताले गरिरहेकोले अझ बढी सक्रियता देखाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुरधाम।
अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस महामारीको दोस्रो लहरबाट अति प्रभावित भारतमा विगत 24 घण्टामा थप 3874 जनाको मृत्यु भएको छ। सो अवधिमा 2,76,110 नयाँ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले अप्रेल महिनाको तुलनामा हरेक दिन संक्रमितहरूको संख्या घट्दै गएको बताएको छ। भारतमा पछिल्लो समय ग्रामीण क्षेत्रमा भाइरस संक्रमण तीव्र रूपमा बढ़िरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यवाही रोक्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पटक पटक आग्रह गरे पनि इजरायलले आज पनि गाजा क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहुलाई फोन गरी युद्ध विराम गरी इजरायलका तर्फबाट कार्यवाही स्थगन गर्न आग्रह गर्नुभएको थियो। इजरायली प्रधानमन्त्री नेतन्याहुले आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति हुने अवस्था सिर्जना नहुँदासम्म सैनिक कार्यवाहीलाई निरन्तरता दिने बताउनु भएको छ। इजरायलले गाजाका मध्य सहर डायर अल बलाह र दक्षिणतर्फको खान युनिस शहरमा गरेको आक्रमणमा हमासका कमाण्डरका कम्तीमा चारवटा घर ध्वस्त पारिएको जनाएको छ। त्यस्तै संयुक्त राष्ट्र संघीय बाल बालिका सम्बन्धी कोष युनिसेफले मध्य पूर्वमा युद्ध विराम गरेर त्यहाँका बाल बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय बाल बालिका सम्बन्धी कोषका कार्यकारी निर्देशक हानरिता फोरले हिंसाबाट बाल बालिका परिवारहरू मारिएका र घरबार विहीन भएका कारण सो क्षेत्रका नागरिकमा परेको समस्याको प्रत्यक्ष असर बाल बालिकामा परेको बताउनु भएको छ। युद्धग्रस्त रहेको क्षेत्र गाजामा 10 लाख बाल बालिकामा असर परिरहेको बताउँदै त्यस क्षेत्रमा बाल बालिका सहित सबै नागरिकका लागि आवश्यक मानवीय सहायता पनि पुग्न नसकेको संयुक्त राष्ट्र संघीय निकायले बताएको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा यात्रुवाहक बस दुर्घटना हुँदा 13 जनाको मृत्यु भएको छ। पंजाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी करान्सी शहरतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा 13 जनाको मृत्यु भएको र 30 भन्दा बढ़ी घाइते भएको सुक्कुर जिल्लाका प्रहरी वरिष्ठ अधिकृत इरफान सामोले जानकारी दिनुभयो। अब आर्थिक समाचार।
कोविड 19 संक्रमितको उपचारका लागि प्रयोग गरिने रेमडेसिविर औषधि नेपालमा नै उत्पादन हुने भएको छ। वीरगंज स्थित नेशनल हेल्थ केयरले औषधि व्यवस्था विभागबाट अनुमति पाएपछि सो औषधि नेपालमा नै उत्पादन हुने भएको हो। नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले विभागबाट अनुमति पाएकाले यही जेठ 17 गतेसम्म चीनबाट औषधिका लागि कच्चा पदार्थ ल्याइने र उत्पादन गरेर बजारमा पुर्याउने जानकारी दिनुभयो। यसअघि नेपालमा सो औषधि भारत र बंगलादेशबाट ल्याउने गरियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकटिङमा अनियमितता गरे कार्यवाही गरिने जनाएको छ। मन्त्रालयले एयरलाइन्सहरूले टिकटिङमा अनियमितता गरेको पाइए कार्यवाही प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता जनाएको हो। कोविड 19 महामारी नियन्त्रणका लागि सरकारले वैशाख 23 गतेदेखि जेठ 17 गतेसम्म अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान स्थगन गरेको छ। एयर बबल सम्झौता अन्तर्गत स्वास्थ्य मापदण्ड पालना हुने गरी काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सातामा 2 उडान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धी रूपमा व्यवस्थापन गरिएको जनाएको छ। नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानमा अत्यधिक भाडा र अतिरिक्त रकम लिएको भन्ने विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि एयरलाइन्सले विज्ञप्ति मार्फत यात्रुसँग बढ़ी भाडा नलिएको स्पष्ट पारेको हो। नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान सरकारले नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सलाई 7 र हिमालय एयरलाइन्सलाई 3 उडान गर्ने गरी अनुमति दिएको थियो। सामुदायिक वन उपभोक्ता समूह स्थानीय तह र प्रदेश सरकारको संयुक्त लगानीमा रूकुम पश्चिमको 8 बीचकोट नगरपालिकामा काठ उद्योग सञ्चालनमा ल्याइएको छ। सामुदायिक वन उपभोक्ता समूहको 25% स्थानीय तथा प्रदेश सरकारको 75% लगानीमा खेर गएका काठलाई व्यवस्थापन गर्न सो उद्योग सञ्चालनमा ल्याइएको हो। उद्योग मार्फत काठको उपयोग गरी खेर गइरहेका काठबाट आमदानी गर्ने योजना अघि सारिएको नगर प्रमुख गोर्खा बहादुर केसीले जानकारी दिनुभयो।
उहाँ हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार अजय बमबाट।
ओलम्पिकको इतिहासमा पहिलो पटक समावेश भएको कराटेको टोकियो ओलम्पिकमा सहभागिताका लागि नेपालको वाइल्ड कार्डको आशा पनि लगभग समाप्त भएको छ। पछिल्लो करिब 6 वर्षदेखि अन्तर्राष्ट्रिय क्रान्ति महासंघमा नेपालको संघ नवीकरण भएको छैन। नेपालमा 2075 सालमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठको रोहोभरमा दुवै क्रान्ति संघ मिलेर एक भएका थिए, तर त्यो प्रक्रिया कागजमा उतारेर अन्तर्राष्ट्रिय महासंघलाई भने जानकारी भएको रहेनछ, किनकि अहिले पनि अन्तर्राष्ट्रिय क्रान्ति महासंघको वेबसाइटमा पुरेन्द्र विक्रम लाखे नै अध्यक्ष भनेर उल्लेख छ। सन् 2014 नै डब्ल्यूकेएफका आधिकारिक प्रतियोगितामा नेपालले सहभागिता गर्नबाट वञ्चित भइसकेको थियो। नेपालमा दुई संघ अस्तित्वमा हुँदा जुन समस्या देखिएका थिए अहिले ओलम्पिकको मुखैमा झन ठूलो समस्या देखा परेको छ। टोकियो ओलम्पिकको सपना देखेका नेपाली खेलाड़ी अहिले निराश हुने अवस्था आएको छ। टोकियो ओलम्पिकको तयारी हिमालयका प्रशिक्षक दीपक श्रेष्ठले विश्व कराते महासंघमा नेपाल कराते महासंघ नवीकरण नभएको खबर थाहा पाएपछि निकै निराश भएको बताउँदै अब वाइल्ड कार्डको आशा नै समाप्त भएको बताउनुभयो। नेपाली कराते टीमले पेरिसमा जुन 10 र 11 हुने छनौटमा सहभागिता गर्न नपाउने भएको छ, जसका कारण ओलम्पिकका लागि अन्तिम आशा वाइल्ड कार्ड बनेको थियो, त्यो पनि संघ नवीकरण नहुँदा समाप्त जस्तै भएको छ। पाकिस्तान सुपर लीग युएको आबुधाबीमा हुने निश्चित भएको छ। आबुधाबी क्रिकेट संघले पाकिस्तान सुपर लीग गर्नका लागि सम्पूर्ण स्वीकृति दिएपछि पीएसएल आबुधाबीमा हुने निश्चित भएको हो। कोविडका कारण यसअघि पाकिस्तानमा हुँदाहुँदै स्थगित भएको पीएसएल फेरि जुनमा गर्ने तालिका निकालेको थियो। पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिता गर्नका लागि सबै स्वीकृति पाएको जानकारी दिएको छ। पाकिस्तान सुपर लीग जुन 1 देखि 20 तारिकसम्म हुनेछ। यसअघि कराँचीमा प्रतियोगिता हुँदा टीमका खेलाड़ीमा नै कोविड देखिएपछि स्थगित भएको थियो।
अब मौसम। आज राति देशभर सामान्यदेखि पूर्ण बदलिरहनेछ भने देशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 24.6 डिग्री सेल्सियस, न्यूनतम 19.5, वर्षा 7.8 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 23.1 डिग्री सेल्सियस, न्यूनतम 17.8, वर्षा 8.6 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 24.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 8.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 27.7 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 30.5 मिलिमिटर। र दिफाइलको अधिकतम तापक्रम 39.8 डिग्री सेल्सियस, न्यूनतम 19.6, वर्षा 39 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा डाक्टर खिमलाल देवकोटा विजयी, पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध मतदान र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिको नेकपा एमालेद्वारा भर्त्सना, सर्वोच्च अदालतद्वारा सांसद नरहेका 7 मन्त्रीलाई काम नगर्न र गर्न नदिन अन्तरिम आदेश, जनताको जीवन रक्षाका लागि कुनै कमी हुन नदिन सरकारलाई नेकपा एमालेको सुझाव, नेपाली कांग्रेसद्वारा कोरोना संक्रमितको उपचार लगायतका विषयमा सरकारको ध्यानाकर्षण। नेपालमा आज 8,305 जनामा कोरोना भाइरसको संक्रमण, आज थप 6,543 जना संक्रमण मुक्त, संक्रमणबाट थप 190 जनाको मृत्यु, र गाजा क्षेत्रमा जारी आक्रमण रोक्न इजरायललाई अमेरिकी राष्ट्रपतिको आग्रह। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।